تیسری صورت الحاقہ، قیامت کے ناموں میں سے ایک نام حق ہونے والی۔ اس صورت کے آغاز میں قیامت کے مناظر اللہ تعالیٰ بیان فرما رہے ہیں۔ اس میں ایک داعی کے لیے پیغام ہے کہ لوگوں کو یقین دلاؤ کہ اتنی یقینی ہے قیامت جیسے ہو گئی، آ گئی، ڈن ڈن۔ پاسٹ ٹینس ہے لیکن ہم کب استعمال کرتے ہیں؟ جب کوئی سودا پکا کرنا، اوکے ہو گیا، ڈن ڈن۔ یہی ہے الحاقۃ ملحاقہ۔ پھر لوگوں کو یہ شعور دلاؤ کہ کسی طرح ان کے دل کھل جائیں، اور دعوت میں تاریخ کی باتیں بیان کرو اور ان قوموں کے بارے میں بتاؤ جن کو اللہ تعالیٰ کے عذاب دیے گئے۔ آیت 19 اور 20 ہمارے لیے بہت غور طلب ہے۔ اس میں ان لوگوں کا تذکرہ جن کے اعمال نامے ان کے دائیں ہاتھ میں دیے جائیں گے، تو اس وقت دوسروں کو بتائے گا کہ میں کیسے کامیاب ہوا۔ اتنی پیاری آیات ہیں۔ اس پہ عموماً گریجویشنز پہ جب کوئی لیکچر ہوتے ہیں تو یہ آیات پڑھی جاتی ہیں، کیونکہ اس وقت ہر بندہ کانشیس ہوتا ہے کہ میرے کتنے نمبر آئے، میں کتنے نمبروں سے پاس ہوا۔ فم من اوتی کتابہ بیمینہ فیقول ہاؤم اقرؤا کتابیہ۔ کبھی غور کریں نا تو اس شخص کا صرف ایک جملہ ہے، انی ظننت انی ملاق حسابیہ، مجھے یہ یقین تھا کہ ایک دن مجھے اپنے حساب سے ملاقات کرنی ہے۔ میں کوئی مستی میں نہیں جی رہا تھا، میں باشعور تھا۔ مجھے پتہ تھا کہ میں جو کر رہی ہوں کل بھگتوں گی، جس جگہ سے گزر رہی ہوں کل اس کا حساب دوں گی۔ حقیقت یہ ہے کہ جو بندہ اپنے اس شعور کو آگے لے آئے گا، پھر اس کی زندگی کھیل تماشے سے نکل کر کمرہ امتحان والی بن جائے گی۔ یہ شعور پیدا کرنے کی ضرورت ہے۔ ہم اپنے آپ سے پوچھیں، کیا مجھے یقین ہے کہ میں اپنے حساب سے ملاقات کروں گی؟ ہم میں سے کتنے لوگ ہیں جو اپنا ریزلٹ کارڈ لینا چاہتے ہیں ڈے آف ججمنٹ پہ؟ اور کتنوں کا دل کرتا ہے کہ اللہ کرے پھٹ ہی جائیں، سب ختم ہو جائیں، ایسے ہی رعایتی نمبروں سے پاس ہو جائیں۔ جس نے محنت کی ہوتی ہے وہ کہتا ہے نہیں، رزلٹ آئے۔ اور جس نے فلموں کی سٹوریاں لکھی ہوتی ہے وہ کہتا ہے جنگ لگ جائے اور بم گر جائے اس بلڈنگ پہ جس میں پیپر رکھیں، اور سارے پیپر جل جائیں اور بعد میں ہمیں ایسے ہی پاس کر دیا جائے۔ ایک بندہ شعور کے ساتھ جیا تو اس کو تو وہاں جا کر مزہ آئے گا۔ تو اگلی آیات میں اس کے لیے اللہ تعالیٰ نعمتوں اور تحفوں کا تذکرہ کرتے ہیں۔ پھر آیت 25 سے اگلی چند آیات میں اس شخص کا تذکرہ ہے جو نفس کا پجاری، من پسندی کرنے والا، ہر وقت کھیل میں مگن رہنے والا، اس کا حال کیا ہوگا؟ اس دن تو بڑا سچ بولے گا، وہ اللہ تعالیٰ کے سامنے سچ بولے گا کہ میں کن کن غفلتوں میں پڑا ہوا تھا دنیا میں۔ اللہ کو اس بندے پر کتنا غصہ آئے گا کہ روایات میں آتا ہے کہ جہنم کے عذاب جو ہیں، سانپ اور بچھوؤں کا کاٹنا اور آگ میں جلنے کے بعد جسم موٹے ہو جائیں گے۔ جیسے جسم میں زہر آتا ہے نا تو وہ جگہ پھول جاتی ہے، اسی طرح جہنمی پھول پھول کر اتنے موٹے ہو جائیں گے کہ کندھے سے لے کر کان کا لو کا حصہ کئی کئی میل لمبا ہوگا۔ آتے ہیں نا ذہن میں جینٹ، بڑے بڑے جن، کیوں اتنے بڑے جسم ہوں گے؟ تاکہ پورے جسم پہ پھر مختلف عذاب ہوں، انٹینسٹی بڑھانے کے لیے۔ جہنمی کا ایک دانت، ایک دانت احد پہاڑ جتنا ہو جائے گا، اور تبھی تو پھر 70 ہاتھ لمبی زنجیروں میں باندھا جائے گا۔ یہی کہا جا رہا ہے آیت 32 میں، ثم فی سلسلۃ ذرعھا 70 ذیران فسلکو۔ 70 ہاتھ لمبی زنجیروں میں ان کو باندھو۔ دنیا میں بہت کھلا پھرتا تھا نا، بڑے بڑے جن تصور میں آتے ہیں اس سے، اور اس سے بھی بڑی چیز جو ہمیں نہیں پتا۔ اللہ تعالیٰ کہے گا اس کو زندگی بڑی پیاری لگتی تھی، بڑا تکبر کرتا تھا، نہ مسکینوں کو کھانا کھلانے کی رغبت دیتا تھا، آج پکڑو اس کو سنگلیوں میں باندھو۔ اور پھر آئے 36 میں لفظ غسلین۔ غسلین کیا ہوتی ہے؟ ٹھنڈا عذاب۔ روایات سے پتہ چلتا ہے کہ جہنمیوں کے زخم سے نکلنے والی پیپ پس اور ٹھنڈی کر کے اس کو پلائی جائے گی، بو والی، لیس والی، چکنی پیپ۔ یعنی جہنم کا ایک گرم عذاب ہے اور ایک ٹھنڈا۔ گرم کھانے کے ساتھ ہم بھی تو ٹھنڈے ٹھنڈے مشروب پیتے ہیں نا، کوئی پی سکے گا؟ اور اللہ نے قرآن میں لکھا ہے۔ جائیے لفظ غسلین کھول کر کسی ڈکشنری میں ڈھونڈ لیجیے، آپ کو کسی تفسیر کی ضرورت نہیں ہے۔ کیا نعوذ باللہ اللہ نے ایسے ہی لکھ دیا؟ ایگزیجریشن ہے؟ نہیں، یہ سچ ہے۔ بہت سارے لوگ آج یہ مغالطہ دیتے ہیں، نہیں جہنم کوئی نہیں ہے، بس جنت ہے، یہ بھی نفس ہے۔ آیت 37 میں اللہ تعالیٰ فرما رہے ہیں کہ یہ ہم عام لوگوں کو نہیں کھلاتے، بتا آپ لوگ نہ فکر کریں، یہ تو خطا کاروں کو کھلائیں گے۔ آپ دیکھ لیجئے ان دونوں میں سے کون سا انجام اچھا ہے اور کون سا انجام ہوگا، جو راستہ ہوگا، جس راستے پہ چل رہے ہیں وہی پہنچیں گے۔ ہر ایک یہاں رک کر پوچھے اپنے آپ سے کس راستے پہ چل رہی ہوں، اور دعوت اور تبلیغ میں یہ دونوں انجام دکھانے چاہیے۔ لوگوں کو صرف جہنم کی باتیں سنا کر ڈرانا نہیں چاہیے، اور صرف جنت کی باتیں کر کے لوگوں کو خوش فہمیوں میں مبتلا نہیں کرنا چاہیے۔ یہ ہے دعوت اللہ کے رنگ میں بات۔ بیچ بیچ کی بات رکھیے، دونوں طرف توجہ رکھیے۔ اس کے بعد آیت 38 سے 47 تک اللہ کے نبی کی ذات کے بارے میں اللہ تعالیٰ بیان کر رہے ہیں، اور پھر آیت 48 یعنی 48 میں قرآن کی بات کی گئی۔ دعوت میں اگلا مرحلہ کیا ہوتا ہے کہ لوگوں کو تھوڑا سا اللہ کی کتاب سے جوڑا جائے، قرآن کی بات کی جائے، تاکہ وہ اپنے آپ کو اس کے لیے تیار کر لیں۔ وہ کل اس کے سامنے آنے والا ہے، اس سے ان کے دل ڈر جائیں، اور پھر وہ اللہ کی تسبیح کریں۔ کبھی سبحان اللہ کہو، کبھی استغفر اللہ کہو، کبھی الحمدللہ کہو۔ اور جب انسان اللہ کے نام کا ذکر شروع کر دیتا ہے اپنی زندگی میں، تو ایک وقت آتا ہے کہ اللہ تعالیٰ بھی اس سے محبت کرنے لگتا ہے۔ تو کیا پتہ چلا پھر دعوت اللہ کا اگلا نقطہ؟ ایمان بالآخرہ مضبوط کرو، الخاکہ کی صورت میں۔ اس کے بعد اگلی صورت المعارج، عروج سے سیڑھیاں۔ اس صورت میں شریعت سازی شروع ہوتی ہے، یعنی تبلیغ کے نقطوں میں کیا ہے؟ ابھی تک دل سوزی ہوئی صورت ملک میں، رسالت کی بات ہوئی صورت قلم میں، آخرت کی بات ہوئی صورت الخاقہ میں، اور ایمان کی بات ہوتی گئی۔ اب بات ہوگی شریعت کی۔ مکے کے 13 سال میں صرف یہی 3 بڑے مضمون تھے، توحید، رسالت اور آخرہ۔ اللہ کون ہے، رسول کون ہے، دنیا میں کیوں آئے۔ اس کے بعد مدنی دور میں ساتھ ساتھ شریعت کی باتیں، نماز، روزہ اور حج۔ یہاں اس صورت میں کچھ اعمال کا تذکرہ ہے۔ شروع کی آیات میں قیامت کے دن کی بات آئی ہے کہ 50,000 سال کا ہوگا وہ دن، تو ہم میں سے ہر ایک اپنے آپ سے پوچھیں کہ کر لیا اس دن کا انتظام؟ کیا میری زندگی میں وہ سب آ چکا جو مجھے اس ایک دن کے لیے درکار ہے؟ کتنی تیاری کی ضرورت ہوگی؟ 50,000 سال جتنا ایک دن، 50,000 ایئرز، کون جیتا ہے تیری زلف کے سر ہونے تک۔ اور پھر آیت 5 میں صبر کی بات ہے۔ داعی دین کو اللہ کے راستے میں جو مشکلات آتی ہیں، آپ ساتھ ساتھ دیکھیں گے کہ اس کا سلسلہ شروع ہوتا ہے کہ لوگوں کو اچھا نہیں لگتا، کہ ان کی خواہشوں پر پابندی لگئی۔ سوتے ہوئے بندے کو کوئی اٹھائے تو پہلے تو وہ ڈانٹ کھاتا ہے، اس سے کیوں اٹھایا، سو رہا تھا، غصہ کرتا ہے۔ اسی طرح جو خواہشوں کی نیند سو رہے ہوتے ہیں یا غفلت کے پردوں میں ہوتے ہیں، جو ہی ان کو کوئی اٹھاتا ہے تو وہ کہتے ہیں شٹ اپ، چپ ہو جاؤ، بہت نیک بنتے ہو، سب کچھ تو بس تمہیں ہی پتہ ہے۔ تو اللہ تعالیٰ کہہ رہے ہیں کہ آپ ان کی باتوں پر صبر کر جائیں، اور صبر بھی کیسا صبر، صبرن جمیل، فصبر صبرن جمیلا، میٹھا صبر، پیارا صبر، تمہارے چہرے سے نہ پتہ چلے کہ تمہارے دل میں کیا ہے، تمہاری تیوری سے نہ پتہ چلے، کسی بات سے نہ پتہ چلے کہ لوگوں نے تمہارا دل دکھایا ہوا ہے۔ کس میں حوصلہ ذرا اتنے صبر کا۔ اور پھر آیت 12 سے اگلی چند آیات کو پڑھتے ہوئے یقین کر لیں کہ یہ ہوگا۔ اگر یہ اللہ کے کلام میں نہ ہوتا اور حدیث نہ ہوتی تو انسان کبھی نہ مانتا۔ محبت کی جن ڈوریوں کو دنیا میں ایک انسان اپنے ارد گرد دیکھتا ہے، ساری زندگی دوسروں کا دفاع کرتا ہے، لیکن قیامت کے دن بے حس ہو جائے گا، اپنے بیوی بچوں کو پیش کرے گا کہ ان کو آگ میں ڈال دے اور مجھے چھوڑ دے۔ یہ بیٹے تنگ کرتے تھے، یہ بیوی حرام کے لیے مجبور کرتی تھی، یہ بھائیوں کے لیے حق تلفی کی تھی، یہ میرا خاندان جس کو خوش کرنے کے لیے بارگاہ مالک تجھے ناراض کیا، آج پکڑ ان سب کو آگ میں ڈال دے، بس مجھے نجات دے دے، کوئی کام نہیں آئے گا، خاندان کا ایک بندہ بھی۔ سننا چاہتے ہیں ان آیتوں کا ترجمہ؟ بہت سارے لوگ کہتے ہیں نا کہاں لکھا ہے، تو یہ لکھا ہوا جا کے دکھا دیں، سورۃ معارج آیت نمبر 10 سے پیچھے، تو قیامت ہے نا، کیا سورج اور چاند ستارے اور یہ سب کچھ جو گڑبڑ ہوگی، اور آسمان پگھلے ہوئے تانبے کی طرح ہوگا، اور پہاڑ دھنکی ہوئی روئی کی طرح، वला यसलु हमीमन हमीमा, और कोई दिली दोस्त किसी दोस्त का हाल नहीं पूछेगा। सब बेस्ट फ्रेंड्स ख़त्म। युबस्सरु नहुम, हालांकि सब एक दूसरे को दिखाए जा रहे होंगे। एवरीवन कैन सी अदर। यवद्दुल मुजरिमु लव यफ्तदी मिन अज़ाबि यौमि इज़िम भी बनी, उस दिन जुर्म करने वाला चाहेगा काश आज फिदिये में दे दे अजाब के अपने बेटों को, कि आज जो अजाब मेरे लिए तैयार है मेरी जगह मेरे बेटे को ये अजाब हो जाए, या बेटे को दे दूँ और मैं खुद बच जाऊँ। बस साहिबती ही व अखी, चलो बेटा नहीं ना तो मेरी बीवी को कोई ले ले मुझे छोड़ दे, या फिर मेरे भाई को कोई ले ले। व फसीलती हिलती तू वी, या मेरा वो कबीला ख़ानदान जो मुझे बड़ी जगह देता था, यानी मुझे अपने ख़ानदान का बड़ा पास था, ये भी नहीं कबूल हो रहा। तो वह मन फिलर दी जमीन, अल्लाह दुनिया के सारे लोगों को ले ले। सुम मयुन जी, बस मुझे निजात दे दे। ज़रा सोच के देखे ना तो हाथ ठंडे हो जाते हैं बंदे के, किस किस प्यारे रिश्ते के नाम ले रहे। आप अपने शोहर का सोचें, हाँ वो आपका नाम लेकर कह रहे अल्लाह इस साहेबा को तो पकड़ के पहले आग में डाल, और आप अपने बाप का सोचिए और वो कहता है ये पकड़ मेरी बेटी इसको डाल आग में, और ये मेरा भाई इसको डाल आग में। सारा ख़ानदान बैठा है, अब जाके बंदा कहता है इन सब को पकड़ के आग में डाल दे आज मुझे बचा ले। लेकिन जवाब सुनिए, कल्ला नेवर, ये नहीं कबूल होगी ऑफ़र तुम्हारी, क्योंकि इन नहा लज़ा, ये तो एक झुलसती हुई आग है। नज़ा तल्ली शवा, चेहरे की खाल, शवा कहते हैं ये खाल को, स्किन, चेहरे की खाल को ये जला के रख देगी। तदुमनत बरा व तवल्ला, ये तो हर उस बंदे को पुकारती है जिसने मुंह फेरा और पुश्त फेरी। आज अल्लाह के हुक्मों को देखकर जो करते हैं ना कल वहाँ वही होगा। तो लिख लीजिए दिल की तख्तियों पे कि वहाँ कोई किसी के काम नहीं आएगा। और आयत 17 में हमारे लिए मुहासबे का नुक्ता है, क्या मैं हक से मुंह फेरती हूँ? किताब से मुंह मोड़ना हक से मुंह मोड़ना होता है। देखिए कभी कोई बड़े से बड़ा मुंह फेरने वाला बोलेगा कि नहीं मैंने तो कभी मुंह नहीं फेरा। जब हम दुनिया की तरफ पलट पलट कर जाते हैं तो किताब और हक से मुंह फेरना ही तो होता है। देखिए ना किताबें यहाँ रखी हुई हैं, आप नमाज़ पढ़ने गए किताबें तो इधर रखी हुई थी, इट्स ओके। लेकिन अमली ज़िंदगी में कुरान के हुक्मों को छोड़कर आप उसे पुश करें बल्कि रोंदें अल्लाह के हुक्मों को और खुशियाँ मनाएं, तो क्या कल वहाँ ये हालात सामने नहीं आएंगे? फिर इसी तरह आप देखिए आयत 19 से 34 तक हम अपने लिए एक चेक लिस्ट बनाएंगे। इन आयत में दो दफ़ा नमाज की बात आई है, क्या पता चला कि जब दावत देना शुरू करें तो आहिस्ता आहिस्ता इबादत में लाएं, और इबादत में भी सबसे पहले नमाज। आप देखें कि नमाज की बात के अंदर फिर उसकी हिफाजत, वक्त पर सही तरीके से सोच के साथ शऊर के साथ पढ़ना, और नमाज की हिफाजत ये भी है कि नमाज़ों को पढ़कर फिर गुनाह ना किए जाएं, बातिल ना की जाएं नमाज़ें। सूरत मारिज से हम अपने लिए पूरी लिस्ट तैयार कर सकते हैं, क़यामत के दिन क्या कुछ होने वाला है। हम इसको दूर समझते हैं लेकिन वो तो बहुत करीब है। सोचिए ज़रा, रिश्तों की जो बांट है ये सूरत हमें सोचने की दावत देती है। क्या मुझे इस बात का यकीन है कि लोग अपने सगे रिश्तेदारों को आग में डालने के लिए पेश करेंगे? खुद सोचिए, अपने ऊपर लीजिए। अल्लाह अकबर, कितना प्यार होता है हमें अपने रिश्तेदारों से, और होना चाहिए। लेकिन याद रखिए, इनको खुश करने के लिए अल्लाह को नाराज़ नहीं करना। क्या मैं अपनी नमाज़ों की हिफाजत करती हूँ? क्या मैं अपने रब के अजाब से डरती हूँ? क्या मैं अपनी शर्मगाह की हिफाजत करती हूँ? ये सवाल अब हम सब आपस में एक दूसरे से पूछने की बजाय अपने से बात कर लें। कितना कुरान शऊर को खोल देता है बंदे के। इसके बाद अब सूरत नौ शुरू होती है, अमली किरदार। तज़किया सीरीज़ में इस सूरत को वाकई दिल बढ़ा करके पढ़ने की ज़रूरत है। आप तो बड़े प्यार से कहते हैं ना अपने दाई दीन बनना है, दावत देनी है, आपको नहीं पता कि नहीं पत्थरों पे चल के आ सको तो आओ, मेरे घर के रास्ते में कोई कहकशां नहीं है। ये अलग बात है कि चलने वाले को कोई नहीं लगता वो पत्थर है, उसको भूल ही लगते हैं, लेकिन है ये मुश्किलों का रास्ता, बिड़ों के छज्जे में हाथ डालना कौन कर सकता है? सिर्फ वो कर सकता है जिसके लिए اللہ تعالیٰ آسان کر دے. تو حضرت نوح علیہ السلام ایک رول ماڈل ہے. داعی دین کو اللہ کے راستے میں کیا کیا سننا پڑتا ہے. اور حضرت نوح کو سامنے رکھیں اور اپنے آپ کو ذرا تصور میں لائیں، کیا ہم نے بھی اللہ کے راستے میں وہ ساری باتیں سن لی جو نوح نے سنی تھی؟ اس صورت میں آپ کو واقعی عملی طور پر وہ باتیں ملیں گی جو اس قوم نے اللہ کے نبی نوح کو کی تھی. ان کے باڈی لینگویج ابھی آپ دیکھیں گے. کیا پتہ چلا؟ پہلی آیت جس میں حضرت نوح کی طرف اشارہ ہے، اِنَّا اَرْسَلْنَا نُوحًا إِلَىٰ قَوْمِهِ أَنْ أَنذِرْ قَوْمَكَ مِنْ قَبْلِ أَنْ يَأْتِيَهُمْ عَذَابٌ أَلِيمٌ. بے شک ہم نے بھیجا نوح علیہ السلام کو ان کی قوم کی طرف کہ وہ ڈرائیں اپنی قوم کو اس سے پہلے کہ ان پہ دردناک عذاب آ جائے. تو انذار نبیوں کی شان تھی. کیا پتہ چلا کہ سچا داعی دین لوگوں کو ڈرانے جاتا ہے، آگاہ کرتا ہے، وہ اس عذاب سے ڈراتا ہے جو آ جاتا ہے تو ٹلتا ہی نہیں ہے. تبلیغ کا بنیادی نقطہ ہے انذار، وارن، ڈرائیے. لوگ کہتے ہیں آپ ڈراتے بڑا ہے، تو اور کیا کریں آپ کو جی؟ بالکل نہ ڈرو، اور نہیں ڈرو جو. دیکھیں جو ڈرا ہو نا اس کو آپ کہتے ہیں اٹس اوکے بیٹا، اٹس اوکے، نو پرابلم، نہیں نہیں ڈرے نہیں آپ. اور جو آنکھوں میں آنکھیں ڈالیں، جی کیوں کیسے، تو آپ اس کو کیا کہیں گے؟ نہ ڈریے. اب انہیں کہیں گے ڈر جاؤ. تو جب نڈر لوگوں میں بات کی جائے تو ان کو تو ڈرانا پڑے گا، اور اسی طرح سو آن. سچا دائی ثواب کمانے نہیں جاتا، اس کو ہائی لائٹ کر کے تین دفعہ اپنے نوٹس میں لکھ لیں. اور اگر آپ مجھے اس وقت ایک اللہ کی طرف سے ایک بہت چھوٹی سی دائی دین کہیں گے نا، تو میں یہاں ثواب کمانے نہیں بیٹھی ہوئی. میں آپ کا ثواب لینے تو نہیں آئی، پھر تو مجھے حرم میں جانا چاہیے تھا. میری ایک نماز ایک لاکھ نمازوں کی ہوتی، اور میں طواف کرتی، بڑی سی تسبیح پہ بیٹھ کر پڑھتی، اور یخ ٹھنڈے سیوں میں چاہے جون جولائی میں آپ جائیں، حرم سے نکلیں نا تو آپ کو لگے گا سردیاں آئی ہوئی ہیں، زمزم پیتی. دیکھیں ثواب کمانے کے لیے کیا ضرورت ہے اس طرح یہ سارے انتظامات کرنے کی؟ کبھی آپ نے اس بات پہ غور کیا؟ آج امت کو ثواب کمانے کا تو بڑا شوق ہے. وظیفوں کے ذریعے ثواب لیجئے، سو دفعہ پڑھیے اللہ ہو اللہ ہو اللہ ہو، ثواب ہی ثواب. ذکر کی تسبیحیں کیجئے، ثواب ہی ثواب. تو سچا دائی یہ دین ثواب کے لیے نہیں آتا، نہ جاتا. ثواب تو گھر بیٹھ کر نفل پڑھنے سے بھی مل جاتا ہے. کئیوں کو مل رہا ہوگا اس وقت، گھر بیٹھے وہ نفل پڑھ رہے ہیں، ہم سے نہیں یہ دوڑ دھوپ ہوتی. اصل مقصد ہوتا ہے کہ شاید کوئی بچ جائے، اور اس کے میں آپ کو کئی دلائل قرآن سے دے سکتی ہوں جس کا موقع نہیں ہے. کسی کو شاید فائدہ ہو جائے، اور اگر فائدہ ہو یا نہ ہو، اور اس کے لیے انسان جو کام کر سکے، خاص طور پر یہ درد کہ لوگوں کو عذاب سے بچاؤ. دیکھیں کہیں آگ لگ جائے، کیا آپ ثواب سمجھ کے اس بندے کو آگ سے نکالتے ہیں؟ نہیں، اس کی جان بچانے کے لیے نکال رہے ہیں. آپ کو بھی آگ لگ سکتی ہے، آپ کے کپڑے کو بھی کہیں نہ کہیں سے چنگاری پڑ سکتی ہے، پر آپ کہتے نہیں اس کو بچاؤ یہ مر جائے گا. یہ ہے وہ تڑپ. فَلَعَلَّكَ بَاخِعٌ نَّفْسَكَ عَلَىٰ آثَارِهِمْ إِن لَّمْ يُؤْمِنُوا بِهَٰذَا الْحَدِيثِ أَسَفًا. یہ تڑپ آپ سے دین کا کام لے گی، اور یہی آپ کو اب دین سیکھنے پہ مجبور کر رہی ہے، اور اس تڑپ کے ساتھ آپ ایک پورا سال گھلیں گے. دیکھیے گا جب آپ سبیل الجنہ کورس کر کے نکلیں گے نا، آپ خود کو نہیں پہچانیں گے. یہ وعدہ صرف سبیل الجنہ کورس کے لیے میں دیتی ہوں. اگر آپ نے وہ پورے رولز اینڈ ریگولیشن سے کر لیا جو آپ نے کمٹ کیا، آپ کو پتہ بھی نہیں آپ نے کتنے نفع کا سودا کر لیا. لیکن یقین کریں یہ تڑپ ملتی ہے. لوگ کہتے ہیں کیا ملتا ہے اس قرآن کے سیکھنے سے، ہم تو 10 سال سے پڑھ رہے ہیں، ماشاء اللہ بہت کچھ آ گیا. تڑپ نہیں آئی، آپ کو جلنا نہیں آیا، آپ پریشان نہیں ہوتے لوگوں کو شرک کرتا دیکھ کر، آپ لوگوں کے فنکشنز میں مزے سے کھانے پی کے آ جاتے ہیں. کیا کریں پھر، سب کو ہی پتہ اب کون برا بنے. یہ تڑپ لازمی ہے، اور کہتے ہیں نا کہ تڑپنا بھی ہے اور تڑپانا بھی. دوہرا کام دیا آپ کو فطرت نے، تڑپیے اور تڑپائیے. اور ہر بندے کے نصیب میں یہ نہیں ہوتا. 2 سے لے کر 4 نمبر آیت سے پتہ چلتا ہے کہ ایک سچا دائی دین لوگوں کو امید دلاتا ہے، ان کی امیدیں نہیں توڑتا کہ تم جنت میں نہیں جاؤ گے. وہ کہتا ہے کہ رب کی ذات بہت بڑی ہے، وہ گناہوں کو معاف کرتی ہے، اور اس کے ساتھ وہ ڈرا بھی دیتا ہے کہ اللہ ایک وقت تک مہلت دیتا ہے، دیکھو گناہ چھوڑو گے نہیں تو موت کی صورت میں تو چھوڑنا ہی پڑے گا. کر لو مزے، مستی کرو، کتنی اور कोई कहेगा फरिश्ते ज़रा ठहर जा, मेरी पसंद की फिल्म आई है वो देख लूँ फिर मरूँगा, वहाँ तो सब बातें भूल जाएंगी। फिर इसी तरह 10 से 12 तक अल्लाह ताला इस्तिग़फ़ार के फ़ायदे बयान कर रहे हैं। फ़कुलतु इस्तग़फ़िरू रब्बकुम इन्नहु काना गफ़्फ़ारा युरसिलु अस्समा अलैकुम इदरारा व युमदिदकुम बि अमवालिन व बनीन व यजअल लकुम जन्नातिन व यजअल लकुम अन्हारा। अल्लाहु अकबर। आयत 23 में हज़रत नूह अलैहिस्सलाम की कौम जिन बुतों की पैरवी करती थी इसका तज़्र है, वो सुवा, ये इनके पंच तन पाक के नाम लिखे हुए हैं। किसी को चाहिए हो ना कि पंच तन पाक किसको कहते हैं तो ये इधर लिखे हुए हैं, आप जाकर उसका नंबर दे दें लोगों को, इंशाल्लाह आपको इसमें से मिल जाएंगे। कौम नूह के 5 बड़े बुत जो कौम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम यानी कुरैश मक्का तक पहुँचने तक बुतों की सूरत अख्तियार कर चुके थे, ये हैं आयत नंबर 23 में। وَقَالُوا لَا تَذَرُنَّ آلِهَتَكُمْ وَلَا تَذَرُنَّ وَدًّا وَلَا سُوَاعًا وَلَا يَغُوثَ وَيَعُوقَ وَنَسْرًا, इन 5 बुतों की वो पूजा करते थे। ये इस दौर की शख्सियात थी, नेक लोग थे। यके बदीगरे इनकी मौत का वक्त आता गया, ये मरते गए। शैतान ने दिल में ख्याल डाल दिया कि कल तक तो तुम इनकी वजह से अल्लाह के अजाबों से बचे हुए थे, अब ये तो मर गए हैं, अब देखना तुम पर अजाब आना है। ये नहीं कहा कि गुनाह छोड़ दो, मतलब तुम भी नेक बन जाओ, कि ये कहते क्या थे कि इन बुतों की बदौलत घरों में बड़ी बरकत थी, अब क्या करो इनकी तस्वीरें लगा दो। इस दिन से आज तक तस्वीरों का बुत चला हुआ है, घरों में भी चर्च में भी और वहाँ से फिर अब मंदिर। अल्लाह अकबर। आज अब देखिए कि मंदिर में कितना अक्लमंद शख्स खड़ा एक बुत के आगे झुका होता है, कैसे इंसान की सोच बदल जाती है। जो दूसरों को करते देखा बंदा उसी को ठीक समझने लगता है। और हाल क्या हुआ कि पहले उन्होंने शबीहें बनाई, वक्त के साथ वो मिटती गईं और आहिस्ता आहिस्ता शैतान ने कहा देखो ये तो ख़त्म हो जाएंगी, ऐसा करो इनके बुत बना लो, और वहाँ से फिर बुत परस्ती का रिवाज चल निकला। वो अपने दौर के नेक लोग थे, बुज़ुर्ग थे, फ़र्क बस इतना ही पड़ा कि मक्का वालों ने लकड़ी का बुत बना कर रखा था, आज हमने इन्हें कब्रों में दफना कर पूजना शुरू कर दिया। कहते हैं ना कि खड़े बुत की पूजा कर तो हिंदू कहलाए, लेटे बुत की पूजा करे तो मुसलमान कहलाए। जो कब्रों में बुज़ुर्ग सोए हुए हैं, फौत हो चुके, पर्दा कर चुके, कुछ भी कह लीजिए, जब आप उसके आगे झुकते हैं तो एक खड़े बुत के और उसमें फ़र्क क्या है, बात समझने की है। और इनसे मन्नतें मुरादें मांगने लगे, अल्लाह हमें हिदायत दे और ऐसी सारी चीज़ों से हमें महफूज रखे। और फिर इस सूरत की आखिरी आयात से पता चलता है कि जब हुज्जत तमाम हो जाए तो फिर शिद्दत आती है और फिर इस मौके पर कौमें तबाह कर दी जाती हैं। हम सब इन आयात की रोशनी में अपना मुहासबा कर सकते हैं कि अल्लाह के दीन को फैलाने में मैंने भी इतनी बातें सुनी जो हज़रत नूह ने सुनी। हज़रत नूह को देख कर ना मुँह फेर लेते थे, मुँह पे कपड़ा डाल लेते थे, कानों में उंगलियां डाल लेते थे, आंखें बंद करते थे, कहते थे तेरी शक्ल नहीं देखनी। हमें कोई इतनी बातें सुनाता ना तो हम कभी दोबारा आके ना बैठते इधर, हम कहते हाँ हमसे नहीं बातें सुनी जाती, सुनी जाएंगी आपसे बातें जब आप अल्लाह के लिए करेंगे। तो सवाल कीजिए खुद से, क्या मैंने हज़रत नूह जितनी बातें सुन ली। हम तो अपने घर वालों की तेवरी पर बल देख कर कहते हैं बस मैंने सोच लिया अब मैं ये काम नहीं करूँगी, मेरे से अपने शौहर की शक्ल नहीं देखी जाती, इतने वो परेशान फिर रहे हैं कि बेगम पता नहीं किधर जा रही है। चलिए सवाल कीजिए, क्या मेरी भी इतनी बेकदरी हुई जितनी हज़रत नूह की हुई। लेकिन हुआ क्या, दुनिया में बेकदरे हुए और अल्लाह के हाँ कदर वाले हो गए। वो कहते हैं ना मेरे रास्ते में बेकदर हो के तो देख, कदर की हद ना कर दूँ तो कहना। इसलिए आज दीन की वजह से कोई अपने आप को नीचे कर लेता है तो गम न करें, अल्लाह कदरदान है। हज़रत नूह जैसा हौसला लाइए अगर तबलीग करनी है। इसके बाद अगली सूरत जिन, दावा सीरीज़ में अगर आप इसको देखें तो इसमें पूरा एक दावा कोर्स है। कैसे, बस दफ़े एक सच्चे दाई दीन की ज़िंदगी में ऐसा मुकाम आ जाता है कि कोई नहीं मानता, या जिसको वो बताने जाता है वो इसकी नहीं सुनता। अल्लाह ऐसे लोग मुंतखब कर लेता है कि वो इसकी कदर करने वाले बन जाते हैं। जी, ताइफ वालों ने बेकदरी की, अल्लाह ने जिन्नों की जमात भेज दी, पढ़ चुके हैं सूरत अहकाफ में। वही बात है अब जहाँ। और सूरह जिन में ऐसे ही जिन्नों की कहानी है जिन्होंने अल्लाह के नबी की ज़ुबान से तौहीद का पैगाम सुना और जाकर अपनी कौम को सिखा रहे हैं। हमारे लिए इसमें दो बातें हैं, अगर एक दर बंद हो तो मायूस ना हो, दूसरे दर खुले होंगे। शर्त यह कि आपके अंदर बोलिए खलास हो। दूसरी बात यह कि सुनते ही दाई बन गए। आज हम सुन सुन कर सुन हो गए, इज़ इट ट्रू, बेहिस हो गए, इतना सुनते हैं। और ख़ास तौर पे जो हम मुसलमान हैं, बचपन से इतनी दफ़ा बड़ों से सुना नमाज़ पढ़ो नमाज़ पढ़ो, अब असर ही नहीं होता। हम कहते हैं अभी दूसरों को बताने का वक्त नहीं आया, अभी हम दीनदारों में मशहूर होना नहीं चाहते। यहाँ देखें तो इन जिन्नों ने एक बात सुनी समझी और आकर ज़रा अपनी कौम को सुना रहे हैं। हम भी अपने आप को देखें, जो बात हम सुनते हैं हमारे दिल में इसकी कितनी तड़प है कि अपने साथियों और अपने रिश्तेदारों को भी इसकी दावत दें। अच्छा, ये जुमला मुझे समझ नहीं आता, लोग मानते ही नहीं, लोग आते ही नहीं। आप शादी में बुलाएं तो कितने लोग आते हैं? एक अमूमी दावत होती है जब किसी के घर में फ्रेंड्स पार्टी गेट टुगेदर की किटी पार्टी होती है, क्या होती है ये किटी पार्टीज में कितने को लोग आते हैं? 30-35 तो आम तौर पे आ जाती हैं दोस्तें। तो आप किसी काम के लिए बुलाएं तो आते हैं कि नहीं आते? जो हो जौके यकी पैदा तो कट जाती हैं जंजीरें। असल बात यह, जितने यकीन से आप बुलाते हैं ना उतने यकीन से लोग आते हैं। फिर आज 14 से 15 में हमारे लिए मुहासबे का नुक्ता है। क्या मुझे भी इस बात का यकीन है कि निजात का रास्ता यही है कि अल्लाह के हुक्म को मान जाऊँ, और जो अल्लाह के रास्ते को छोड़ेगा वो जहन्नुम का ईंधन बनेगा। आयत 19 से 21 तक अल्लाह के नबी के बारे में बयान किया गया कि जब अल्लाह के नबी कुरान पढ़ते तो लोग टूट टूट कर अल्लाह की मोहब्बत में आपके पास आ रहे थे। यानी दो तरह के लोग थे, एक तो अल्लाह के नबी की मोहब्बत में आते थे आपके पास, और काफिर जो थे वो आपको मारने के लिए उठते थे। जी, असल में ये मक्की दौर की बात बयान की जा रही है, और इन्हीं आयत में अल्लाह के नबी फरमा रहे हैं मैं किसी नफ़े नुकसान का कुछ इख्तियार नहीं रखता। तो आज कैसे कह सकते हैं कि अल्लाह देगा और इसका नबी देगा? नबी नहीं दे सकता, कौन देता है हमें? तो फिर देने वाला दाता कौन है? अल्लाह दाता है। इन आयत में अकीदा खुल रहा है कि नबी भी नहीं दे सकते जब तक अल्लाह ना चाहे। और आखिरी आयत से मालूम हो रहा है कि अल्लाह ताला की नज़र हम सब पर है। यह सूरत हमें सिखा रही है कि जब कोई बात समझ आ जाए तो दूसरों तक पहुँचाने की तड़प रखनी चाहिए। दावत में बिल्कुल सीधा सादा स्टाइल होना चाहिए, और जो बात जितनी समझ आ जाए जिस तरीके से आए बस उतनी करनी चाहिए। बढ़ कर बात नहीं करनी चाहिए, नहीं छोटा मुंह बड़ी बातें ना करें, सजती भी नहीं है बात। लोग इतनी बड़ी बड़ी बड़के मार रहे होते हैं और चार बातें पूछें उनको जवाब नहीं आता, लेकिन बस एक अंदाज हो जाता है बात का ज़रा गुस्से से करने का। तो इसके बाद अगली सूरत मुज़म्मिल। यह सूरत नबी सल्लल्लाहु अलैहि वसल्लम के आगाज़ वही में नाजिल होने वाली सूरतों में। असल में यहाँ अल्लाह ताला में बता रहा है कि जब दीन में नए नए आओगे तो दीन को अखज़ कैसे करोगे। ये आप लोगों की बात है, जब हम शुरू में पढ़ने बैठते हैं ना मैं समझ ही नहीं आता, लिखूं कि सुनूं। जब कुरान शुरू करेंगे ना पहला हफ्ता आपको समझ ही नहीं आएगा हमारे साथ हो क्या रहा है, फिर दूसरे हफ्ते में एक बात समझ आएगी, तीसरे हफ्ते में दूसरी आएगी, एक महीने बाद अफर अफर भाग रहे होंगे, कुछ भी मुश्किल नहीं लगेगा। तो अल्लाह के नबी को शुरू में मुश्किल होती थी वही को अखज़ करने की, तो उसका तरीका बताया قُمِ اللَّيْلَ إِلَّا قَلِيلًا, रात का थोड़ा सा क़याम दिन के अंदर काम करने को आसान कर देता। और आयत 4 से पता चला कि जब बंदा तहज्जुद के लिए उठे तो कुरान को आहिस्ता आहिस्ता पढ़े। ऐसा क्यों? ताकि मफहूम पर भी ध्यान जाए, गौर किया जा सके, और इससे फ़ायदा क्या होता है कि बात समझ आ जाती है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि लोगों में से किरत के लिहाज से बेहतरीन वो है जो कुरान पढ़े तो नज़र आए कि अल्लाह ताला से डरता है। कल मैंने एक बड़ा खूबसूरत वाक्या पढ़ा, आज वक्त नहीं है, फिर किसी दिन सुनाऊंगी। बस इतना समझ ले कि एक शागिर्द ने आकर अपने उस्ताद को बड़ी खुशी खुशी कहा, लोगों ने भी बता दिया कि ये तो पूरी रात में कुरान पढ़ लेता। उस्ताद ने कहा अच्छा इतना तेज़ हो गया? उसको बुलाया और कहा अच्छा मैंने सुना है कि तू पूरा कुरान एक ही रात में पढ़ लेता। कहा जी, इमाम अहमद के शागिर्द थे गालिबन। तो उन्होंने कहा अच्छा आज रात आना और कुरान पढ़ना, और ये सोच के पढ़ना कि मैं सुन रहा हूँ, यानी उस्ताद सुन रहे तेरा कलाम। कहा अच्छा ठीक है। शुरू कर दिया आके रात को, जैसे थे फजर हो गई और सुबह तक सिर्फ 10 सुपारे ही ना पूरे हुए। वो जब पढ़े जहन में आए, हो उस्ताद सुन रहा, गलती ना करे, गलती ना हो जाए। बात समझ गया? किस्सा मुख्तसर, 10 सुपारों से आगे जा ही ना सका। फिर अगली रात बुला लिया, होते होते उन्हें एक दिन कहा कि ये सोच के कुरान पढ़ के मेरा कुरान अल्लाह सुन रहा। उस पूरी रात में सिर्फ सूरह फातिहा भी रो रो के सुबह कर दी। तो वरत्तिलिल कुरआना तरतीला। और हमारे यहाँ शबीने में कहता है बिस्मिल्लाह अल्लाह अकबर अल्लाह अकबर। ये क्या किया आपने, मजाक किया? मैं कितनी जल्दी में, इस वक्त मुझे कितनी ज़रूरत है कि जल्दी से पारा पूरा कराओ। मेरे से तो नहीं हूँ तेज़ बोला जाता, मैं क्या करूँ? और अगर मैं आपको पढ़ाऊँ तो अगली जो लाइन है ना, सुनिएगा। और फिर इसी तरह आयत 5 में अल्लाह ताला कुरान को बड़ी भारी ज़रूरत है। वैसे तो कुरान अल्लाह की रहमत है, इसमें कोई बात ऐसी जो दूसरों को बताना मुश्किल होती है, लोग आसानी से कबूल नहीं करते। 15 मिनट में आपको ये 12-15 सफ़े होते हैं इस पारे के, फिर आज 20 सफ़े हैं, कैसे पूरा करें? पूरा करना मकसद है। मेरे हस्बैंड कहते हैं आप लोग पूरा करने पे क्यों गौर करते हैं, ना हो पूरा। जैसे हम पाकिस्तानी लोग हैं ना, हर साल दौरे कुरान होता है तो उसमें हमें पता होता है पूरा करना है। तो मुझे ये कहते हैं क्यों बाद में कर लें, फिर क्या हो जाएगा? मैं कहते हैं लोगों ने अगले साल आना ही नहीं, इन्होंने कुरान ही नहीं पूरा कराया। बस समझ गया? यानी हमारे देसी कल्चर में पूरा करने की बात है। इवन बाहर रिवॉर्ड्स, अरब और दूसरे कल्चर के लोगों में ये कॉन्सेप्ट नहीं है कि कुरान पूरा हो जाए, ऐसा नहीं होता। तो करना क्या है, आहिस्ता आहिस्ता। वरत्तिलिल कुरान न तरतीला, इन्ना सनुल्की अलैका कौलन सकीला। अल्लाह कहते हैं हम आपके ऊपर बहुत भारी जिम्मेदारियाँ डालने वाले हैं। आयत 5 में अल्लाह ताला कुरान को भारी फरमान कहते हैं। वैसे तो कुरान अल्लाह की रहमत है, इसमें कुछ बातें ऐसी हैं जो दूसरों को बताना बड़ी मुश्किल होती हैं, लोग आसानी से कबूल नहीं करते। तो ये कौले सकील है, क्या पता चला कि लोगों की मर्ज़ी के ख़िलाफ़ बातें होंगी, इसमें मुश्किल लगेंगी, बोझल लगेंगी। और आखिरी आयात से पता चलता है कि तहज्जुद में जो सबसे बेहतर चीज़ है वो कुरान पाक का ज़्यादा से ज़्यादा पढ़ना है। और फिर अल्लाह ताला कर्ज़े हसना की बात करते हैं। एक होता है सदक़ा खैरात, सदक़ा और खैरात जो फ़ुक़रा और मसाकीन को दिया जाता है। और एक कौन सा है, वमा तुक़द्दिमू लिअन्फुसिकुम मिन खैरिन तजिदूहु इंदल्लाह। और जो कोई कर्ज़े हसना तुम दोगे, जो कुछ भी तुम करोगे पाओगे उसको अल्लाह के पास। तो कर्ज़े हसना क्या है, जो खैर और भलाई और दीन के कामों के लिए इस्तेमाल होता है। अल्लाह ताला फरमा रहे हैं कि हाँ ये किसी पर एहसान नहीं, इसका बदला तुम्हें ही आखरत में मिलने वाला है।